विधानसभाको समय अवधिबारे खुल्ला मंचको खबरदारी पछिल्लो पटक थपिएको समय सकिन अब छ दिन बाँकी नमस्कार कार्यक्रम खुल्ला मंचबाट म दुर्गा कार्की
अनि म प्रमिला मानन्द तपाईँ यो कार्यक्रम खुल्ला मंच आज पनि सधैँ जस्तै अहिलेदेखि तीन बजेसम्म लगातार तीन घण्टा सुन्न सक्नुहुन्छ। यो क्रममा हामी विभिन्न विषयवस्तुहरूमा कुरा गर्दै आएका थियौं र आज पनि गर्छौं तर आज अलिकति विशेष छ होइन
प्रमिलाजी। रेडियो सगरमाथा लगभग 15 वर्ष पूरा भएर 16 वर्षमा लागेको छ, लगभग किशोरावस्थामा प्रवेश गरेको छ रेडियो सगरमाथा। र आजको कार्यक्रम हामीले यो मंगलबारको कार्यक्रममा हामीले शुरूको एक घण्टा चाहिँ हामीले पक्कै पनि काठमाण्डुमा रहेका सार्वजनिक खुला ठाउँका बारेमा कुराकानी गर्छौं र आजको विषयवस्तु हाम्रो के छ,
हामीले चाडबाडहरू धेरै मनाउँछौं होइन, यसरी मनाउने चाडबाडहरूलाई हामीले कसरी खुल्ला स्थानसँग जोडेर हेर्न सकिन्छ भन्ने बारेमा नै कुरा गर्ने हो। यो मंगलबार हामीले हरेक साता चलाउँदै आएकै कुरा हो यो, तपाईँलाई पनि यसबारे जानकारी नै छ। हरेक मंगलबार हामी काठमाण्डुका सार्वजनिक खाली स्थानहरूको बारेमा चर्चा गर्छौं। यस क्रममा अझ भनौं यो कार्यक्रममा हामीलाई इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोग्राम आईम्याप, फोर्ड फाउण्डेशन, सोशियल साइन्स बहार र रेडियो यो सगरमाथालाई सहयोग गर्ने संस्थाहरू चाहिँ यी संस्थाहरू हुन् अनि यी संस्थाहरूको सहकार्यमा हामीले जुन काम गर्दै आएका छौं यसलाई आज पनि निरन्तरता दिन्छौं। तर आज भने हामीले अहिले मनाइरहेका चाडबाड भनौं वा यसलाई के भनौं नख मध्येको एउटामै चर्चा गर्छौं। हामीले रातो मच्छिन्द्रनाथको रथयात्रा अझ पनि सकाएका छैनौं होइन, अझै पनि रथयात्रा त बाँकी नै छ, रमाइलो हुन्छ, सबजना जम्मा हुने अनि बाजा बजाउने, यताउता घुम्ने, नाच्ने, रथ तान्ने एकदम रमाइलो। अझ एक दिन त महिलाहरूले पनि तान्छन्, बच्चाहरूले दिनले नै तान्छन् होइन, यो रमाइलो सबै छ। तर यो रमाइलोको पछाडि हामीलाई सिकाउने धेरै कुराहरू हुँदो रहेछ। यस बारेमा हामीले एकपटक ह्युमन ह्याबिटेटका ह्याबिटेट प्रोग्राम म्यानेजर पीएस जोशीले एक ठाउँमा यो आफ्नो जुन प्रस्तुतिकरण गर्नुभएको थियो त्यस बारेमा, यो जुन चाडबाडको बारेमा उहाँले जसरी वर्णन गर्नुभयो धेरै अचम्म लागेको थियो हामीलाई। यसरी हामीले चाडबाडलाई कसरी कसरी हेर्न सकिँदो रहेछ, के कुराहरू सिक्न सक्दो रहेछ,
हाम्रा जात्रा पर्वहरूले चाहिँ खुला ठाउँको महत्व के हो त, यो जात्रा पर्वसँग कसरी गाँसिन्छ भन्ने कुरा पनि गर्नेछौ कार्यक्रम।
आज हामीले हाम्रो स्टुडियोमा निम्ति आयौं युएन ह्याबिटेटका ह्याबिटेट प्रोग्राम म्यानेजर पीएस जोशीलाई, यहाँलाई धेरै धेरै स्वागत गर्छौं। सबभन्दा पहिला त आज यस्तो अप्ठ्यारो बेलामा पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो,
धेरै धेरै धन्यवाद।
कसरी आइपुग्नु भयो यहाँसम्म?
म त हिँडेर आएँ, लगभग एक घण्टाको बाटो हिँडेर आएँ, अफिसमा काम पनि थियो र तपाईँको यो रेडियो स्टेशन नजिकै भएको हुनाले पनि त्यति गाह्रो चाहिँ भएन। तर सुरुमा तपाईँहरू 15 वर्ष पुग्नु भएको रहेछ, त्यसको लागि धेरै धेरै बधाई पनि दिन चाहन्छु,
शुभकामना
दिन चाहन्छु। मैले पनि एउटा बौद्धिक रेडियोको रूपमा चिनेको छु, बुझेको छु र प्राय सुन्ने गरेको छु, त्यसैले तपाईँहरूको निरन्तर राम्रो प्रगति होस् भन्ने शुभकामना पनि दिन चाहन्छु।
हामीले यो साथै जात्राको कुरा गर्यौं होइन, लक्ष्मीनाथको रथ यात्राको जब हामी कुरा गर्छौं यो पानीसँग जोडेको हुन्छ क्या अरे, पहिला हामीले सुन्दाखेरि नै पानी पार्नलाई लक्ष्मीनाथलाई काठमाडौँमा ल्याइयो भन्छ है।
हजुर, यो कस्तो हो भने मैले पनि तपाईँहरूले सुने, केटाकेटीमा मेरो बजेले भन्नुहुन्थ्यो, आमाले भन्नुहुन्थ्यो, यो वाद्य भनेर भन्छौ नि होइन, वर्षाको देउता हो भनेर भन्छन् र स्वाभाविक रूपमा वर्षासँग यो निकै जोडिएको पनि छ। तर अहिले पछिल्लो कालमा बुझ्दै आउँदाखेरि जात्राहरू खास गरिकन मच्छिन्द्रनाथको जात्रा मात्र होइन, कुनै पनि चाडपर्वलाई तपाईँले हेर्नुभयो भने, खास गरिकन नेवार संस्कृतिलाई अलिकति भित्रबाट बुझ्ने हो भने, उनीहरूले चाहिँ धेरै कुराहरू नियम कानून बनाएर जसरी त्यो लिपिबद्ध गरेर भन्ने भन्दा पनि त्यसलाई चाहिँ हाम्रो संस्कार संस्कृतिमा चाहिँ त्यसलाई बुनेर, त्यसभित्र बुनेर चाहिँ क्रियाकलापहरू गर्ने रहेछ। त्यसैको एउटा प्रसंग चाहिँ पानी व्यवस्थापनको जात्रा, म चाहिँ त्यसो भन्न रुचाउँछु, यो मच्छिन्द्रनाथको जात्रालाई चाहिँ पानी व्यवस्थापनको जात्रा जस्तो मलाई लाग्छ।
र त्यसको मनाउने पनि त्यही बेला छ नि, जस्तो अब खेतीपाती लगाउने बेला होइन, ठ्याक्क वैशाख जेठको बीचबाट शुरू हुन्छ यो
सबभन्दा, यो समयको तपाईँले कुरा गर्नुभयो, समयको कुरा हेर्ने हो भने यो सबभन्दा सुक्खा समयमा हुन्छ। यो सुक्खा समय भनेको यस्तो समय हो जुन बेला तपाईँले अब केही दिन पछाडि आउँदै पनि छ, हामी सिटी नख भनेर भन्छौँ, सरसफाईको पानीका मूलदेखि त्यसका ढलहरू, इनारहरू, ती सबै पानीकासँग जोडिएका संयन्त्रहरूको सरसफाई गर्ने दिवस हो त्यो, अनि त्यहीसँग जोडिएर चाहिँ यो त्यही समय पारेर चाहिँ यो मच्छिन्द्रनाथको जात्रा पनि हुन्छ। र यो मच्छिन्द्रनाथको जात्रा चाहिँ खास गरिकन काठमाडौँ उपत्यकामा भएका जात्राहरूमध्ये सबभन्दा लामो, सबभन्दा ठूलो जात्राको रूपमा पनि लिइन्छ। र यो खालि पाटनमा पाटन एउटा बासिन्दाहरूको जात्रा पनि होइन। तपाईँले त्यो जात्रा राम्रोसँग हेर्नुभयो भने एक दिन चाहिँ भक्तपुर बासिन्दाहरू पूर्वतिर बस्नेहरूको लागि, एक दिन पश्चिमतिर बस्नेहरूको लागि, मच्छेन्द्रनाथ कताबाट उसको आफ्नो गर्लफ्रेन्डलाई भेट्नलाई किर्तिपुर पुग्या हुन्छ, यी सबै कुराहरूसँग जोड्नुभयो भने त्यस बेलाका बस्तीहरूको इन्टरलिङ्केजहरू होइन कसरी जोडिएका छन् त
पनि छ अरे एउटा मच्छेन्द्रनाथसँग जोडिएको
त्यो पनि हुनसक्छ होइन, मलाई त्यति जानकारी छैन। तर थुप्रै यस्ता कुराहरू खोज तलास गर्दै जाने हो भने त्यो समाजलाई कसरी एक ठाउँमा राख्ने, अहिले हामी कता कता समाज विखण्डनतिर पो जान लागेको हो कि भनेर चाहिँ डराइरहेको बेलामा यस्ता संस्था यस्ता जात्रा चाड पर्वहरूलाई बुझ्ने हो भने त्यो समाजलाई कसरी चाहिँ इन्ट्याक्ट राख्ने, तिनीहरूलाई कसरी चाहिँ सामाजिक रूपमा चाहिँ एक ठाउँमा राख्ने भन्नको लागि चाहिँ विभिन्न खालका यस्ता खालका क्रियाकलापहरू यो जात्राको माध्यमबाट हाम्रा चाडपर्वको माध्यमबाट गरेको पाइन्छ। त्यसैको एउटा उदाहरण चाहिँ मच्छेन्द्रनाथको जात्रा हो जस्तो मलाई लाग्छ।
यहाँले भन्नुभयो नि पानी व्यवस्थापनको जात्रा भन्ने रुचाउँछु म भनेर, होइन यो कसरी पानी व्यवस्थापनसँग जोडिएको छ त?
अब यसको त धेरै पक्षहरू छन्, तर अब मच्छेन्द्रनाथको जात्रैसँग सिधै जोडेर भन्ने हो भने मच्छेन्द्रनाथको जात्रा सञ्चालन गर्नको लागि यदि पाटनलाई हेर्ने हो भने पाटन चाहिँ काठमाडौँ उपत्यकाको तीनवटा बस्ती मध्ये अझ बढी सुक्खा परेको ठाउँ हो, किन अलि अग्लो ठाउँमा छ, पानीको स्रोतको लागि अलि बढी समस्या छ, काठमाडौँमा पनि छ, भक्तपुरमा पनि छ र अरू बस्तीहरूमा पनि छ, तर पाटनमा अझ अलिकति बढी छ सुरुदेखि नै, किनभने त्यसको टोपोग्राफी भन्नु भनौँ त्यसको अवस्थिति नै त्यस्तो छ, अलि अग्लो ठाउँमा छ। त्यो भएको हुनाले यो पाटनमा चाहिँ के गरिएको छ भने यहाँ चाहिँ थुप्रै पोखरीहरू बनाइएका छन्, ढुङ्गे धाराहरू छन्, ती पोखरीहरू अहिले काठमाडौँका पोखरीहरू लगभग सबै मासिएर सके, पाटनका पनि थुप्रै पोखरीहरू मासिएका छन्, तरै पनि अहिले चाहिँ 14-15-16 पोखरीहरू अझै पनि इन्ट्याक्ट छ, लगनखेलको पोखरी भनौँ, त्यो केही मिचिएका छन् मासिएका छन् जस्तो धेरै ठाउँमा पोखरीहरू अझै पनि पोखरीहरू रहेको छ, र त्यो पोखरीहरूलाई यदि बुझ्ने हो भने त्यो पोखरीमा पानी कहाँबाट आउँछ भनेर तपाईँले यदि हेर्नुभयो भने त्यो पोखरीहरूलाई के गर्छ भने यो राजकुलोहरूले, हामी नेवारीमा दे ढ भनेर भन्छौ, राजकुलो भनेको राजाको कुलो होइन कि स्टेटको राज्यको कुलो भनेर भनेको, राज्यको कुलो त्यो ठूलो कुलो चाहिँ कुलोबाट यी पोखरीमा पानीहरू सिंचित गरिन्छ। त्यो राजकुलो कहाँबाट आउँछ त भनेर भन्दाखेरि त्यो यो पाटनको राजकुलो चाहिँ टिका भैरवदेखि आउँछ। टिका भैरव भनेको यहाँबाट दक्षिणतिर 16 किलोमिटर जानुपर्छ पाटनबाट, 16 किलोमिटर टाढादेखि राजकुलो बनाएर ल्याएको अनि बीचमा त्यो के भन्छ बस्तीहरू छन् होइन, चापागाउँका बस्तीहरू छन्, बीचमा त्यो सुनाकोटी, यी सबै बस्तीहरूमा सिंचित पनि गर्दै पानी पनि पुर्याउँदै पाटनमा आउँछ त्यो पानी, र यो पोखरीहरूलाई रिचार्ज गर्ने काम गर्छ, त्यसमा पानी भरण पुनर्भरण गर्ने काम गर्छ, बर्सातको पानी पनि त्यहाँ राखिन्छ र त्यसले गर्दा सिंचन गर्ने काम गर्छ। र यो जात्रासँग किन जोडिएको छ भन्दा प्रष्ट देखिने कुरो चाहिँ के हो भने यो जात्रा सञ्चालन गर्नको लागि बुढापाकाको भनाइ के छ भने सबै पोखरीहरूमा पानी भरेको हुनुपर्छ भनेर भन्छ, गर्नको लागि सबै पोखरीहरूमा पानी भरेको हुनुपर्छ भन्नु उसले के भनेन भने कसरी पानी ल्याऊ भनेर भनेन उसले, खालि के भन्छ भने पोखरीमा पानी भरेको हुनुपर्छ र मच्छेन्द्रनाथको जात्रा सञ्चालन गर्नलाई भन्छ। सबै पोखरीमा पानी कसरी भर्छ यो वैशाख जेठमा, सुक्खा समय भन्नुको मतलब के हो भने त्यो सुक्खा समयमा कुलोहरू सफा गर्ने समय हो, त्यहाँ बालुवाहरू सबै थिग्रनहरू सबै पानीबाट बगाएर ल्याएको हुन्छ वर्षभरिको, त्यो समयमा त्यो कुलो सफा गर्नुपर्छ तब नै त्यो पोखरीमा पानी भर्छ, कुलो सफा गर भन्नु भन्दैन। पाटनका बासिन्दाहरूलाई थाहा छ, मैले बुढापाकाहरूसँग कुराकानी गरेको छु, उहाँहरूले अझै सम्झनामा छ, यहाँ सुनधारादेखि पाटनको सुनधारादेखि चाहिँ हुल्का हुल पूरा बस्ती गएर चाहिँ राजकुलो सफा गर्न गएको कथाहरू हामीलाई सुनाउनुहुन्थ्यो।
अहिले पनि
अब अहिले लगभग गइसक्यो, खास गरेर रिङ रोड बनिसकेपछि यो राजकुलोहरू भत्ताभुङ्ग हुने काम भएपछि अहिले चाहिँ लगभग गइसकेको छ, होइन भने पहिला चाहिँ होल बस्ती, किनभने 16 किलोमिटर लामो राजकुलो चाहिँ एउटा बस्ती एउटा गाउँ एउटा बस्तीका केही मान्छेहरूले सफा गर्न सक्दैन, पूरा स्टेट लाग्नुपर्छ, त्यस बेलाको स्टेट भन्दाखेरि पाटनको स्टेट लाग्नुपर्थ्यो, त्यसले उनीहरू गएर ठाउँ ठाउँमा उनीहरूको कहाँ कसले गर्ने भनेर सरसफाई गरेर ल्याएर पानी भर्ने हो। पानी भरिसकेपछि मात्र यो जात्रा चलाउने भनेर भन्दाखेरि हेर्नुहोस् न, हामीले हेर्दाखेरि जात्रा चलाएको त्यो रथ देखिरहेछौँ, अग्लो रथ देखिरहेछौँ, तर त्यो रथ सञ्चालन गर्नको लागि पोखरीमा पानी भर भनेर भन्दाखेरि उसले राजकुलो सफा गर भनेर भने त्यसरी म्यानेजमेन्टका अरू थुप्रै पक्षहरू पनि छन् होइन, जस्तो त्यो के भन्छ रथ सञ्चालन गर्दाखेरि त्यो देउतालाई बनाउनु पर्ने कतिपय कतिपय चीजहरू फलानु ढुङ्गे धाराको पानीबाट सञ्चालन गर्नुपर्छ भन्नुभयो. त्यो ढुङ्गे धारा त इन्ट्याक्ट हुनु पर्यो नि त्यो रथ सञ्चालन गर्नुको लागि. र अनि त्यो रथ लगेर जहिले पनि तपाईँले हेर्नुभयो भने मच्छेन्द्रनाथको रथ जहाँ जम्मा कन्च रोकिएको हुन्छ त्यो चाहिँ पानीको पोखरी अथवा ढुङ्गे धाराको नजिकै लगाएर मात्र रोकेको हुन्छ, बीचमा अरू ठाउँमा रोकेको हुँदैन. अब त्यो व्यवस्थापनसँग रिलेटेड कुराहरू त्यो ती ठाउँमा ढुङ्गे धाराको पानी ल्याएर चढाउनु पर्ने अनि ती सबै कुराहरूले के गर्छ भने त्यो ढुङ्गे धारा बिग्रियो भने देउता रिसाउनु भयो नि त, अनि त्यहाँका मान्छेहरूले ढुङ्गे धारा त संरक्षण गर्नु पर्यो नि त. यस्ता खालका कुराहरूबाट इन्डाइरेक्टली चाहिँ यो सबै व्यवस्थापनको कामहरू गरेको पाइन्छ.
अनि छ नि अब यसरी यो जुन पानीसँग जोडेर हेर्न सकिन्छ यहाँ भनेर यहाँले भन्नुभयो नि होइन, हामीले यो यात्रा भइरहेको बेलाको कुरा गरिरहेका छौँ, जहाँ चाहिँ यो यात्रा सकिने बेलामा पनि फेरि पानीकै छेउछाउमा गएर सघाउन सक्यो अरे है.
यो अन्त्यमा गएर चाहिँ जौलाखेलमा जान्छ, जौलाखेलमा अब पानी कहाँ छ भनेर तपाईँले सोध्नु होला होइन. अनफोर्चुनेटली हामीले त्यो जौलाखेल यत्रो ठुलो जौलाखेल के बनायौँ के हुनु सरकारी गैर सरकारी के अफिस कार्यालय बनायौँ त्यहाँ होइन, अथवा फुटबल क्लब बनायौँ के गर्यौँ, त्यो खुल्ला ठाउँमा पोखरी पनि छ, ठुलो पोखरी छ, अहिले जूभित्र परेको छ होइन. अनि तपाईँ त्यो जहाँनिर फोटो देखाउने जात्रा गर्छ त्यो पार्टीको मुनतिर हेर्नुहोस्, अहिले सबै त्यो पसल लगाएर के गरेर ढाकेर राखेको छ. मुनि चाहिँ त्यो जौलाखेल हिटी भनेर चाहिँ जौलाखेलको त्यो ढुङ्गे धारा तपाईँले धेरैले देख्नु भएको छैन होला, अहिले पनि छ. खालि फरक के छ भने अहिले त्यो ढुङ्गे धाराबाट पानी होइन ढल बगिरहेको छ. दुःखको कुरो चाहिँ त्यो छ होइन, हामीले म्यानेजमेन्टको कुराहरू सबै बुझ्यौँ. तर पानीसँग जोडिएको यो जात्रा चाहिँ पानीसँग जोडिएको छ. तर अब त्यसलाई फेरि अर्को पक्षबाट हेर्ने हो भने यो पानी व्यवस्थापनलाई यो तपाईँहरूको कार्यक्रम अब खुला क्षेत्र पब्लिक गुड्सको कुरा तपाईँहरूले गरिराख्नु भएको छ. पब्लिक गुड्सको कुरा गर्ने सार्वजनिक चीजको कुरा गर्ने भने पानी पनि त्यस बेला सार्वजनिक पानी भनेको प्राइभेट हुँदैन, कसैले पनि आफ्नो घरमा इनार खन्दैन, मेरो धारा भन्ने नै हुँदैन पहिला होइन. पानी भनेको सार्वजनिक हो, त्यो फ्री हो र त्यो सार्वजनिक हो. सार्वजनिक हुने बित्तिकै फ्री हुने बित्तिकै त्यसको व्यवस्थापन त समुदायले गर्नु पर्यो. त्यो व्यवस्थापन चाहिँ तीनटा तहमा चाहिँ पानीको व्यवस्थापन गर्थ्यो, सार्वजनिक धाराहरूको व्यवस्थापन तीनटा तहमा गर्थ्यो. एउटा फ्यामिली लेभलमा परिवार स्तरमा चाहिँ व्यवस्थापन गर्थ्यो, अर्को समुदाय लेभलमा व्यवस्थापन गर्थ्यो, अर्को चाहिँ राज्य स्तरमा व्यवस्थापन गर्थ्यो. व्यवस्थापनको त्यसको स्केल अनुसार त्यसको होइन जति प्रकृति अनुसार चाहिँ त्यो चाहिँ सानोदेखि ठूलो जिम्मेवारी दिइराखेको छ. उदाहरणको लागि भनौँ, परिवारकै कुरा गरौँ न. परिवारको कुरा गर्दाखेरि हामी के कुरा गर्छौँ भने परिवार तपाईँहरूले पनि गर्नुभयो होला जानेर नजानेर, तपाईँहरूले याद गर्नुहोस्. जस्तो मलाई याद छ केटाकेटीमा हामी बिरामी भयो भने अब आमाहरूले त्यसो बेला डाक्टर भने थिएन होइन, कम थियो, गएर चाहिँ गोबाजुलाई देखाउनु जान्थ्यो, जान्नेलाई देखाउनु जान्थ्यो. अनि उसले के हुन्छ, यो नाकको दोष हो तिमीलाई होइन, खुट्टा सुनेर आयो, हात सुनेर आयो, टाउको दुखी थियो भने नाकको दोष हो, के गर भनेर भन्थ्यो भने उसले पूजा गर, ए पूजा गर त भन्थ्यो, गएर चाहिँ आफ्नो धारा सफा गर भन्नु भन्थ्यो.
र अनि त्यो धारामा पनि
धारामा चाहिँ अनि गएर त्यो कपासको चाहिँ नाग बनाएर टाँस्थ्यो हामीले होइन, रातो निलो लगाएर रातो लगाएर अनि त्यो कपासलाई नाग बनाएर टाँस्थ्यौँ.
त्यो पुण्य हो भनेको
हजुर. त्यो भनेको चाहिँ के हो भनेर भन्दाखेरि त्यो धारा वरिपरि फोहोर भयो भने चाहिँ पानी फोहोर भएपछि तपाईँको प्रदूषणले के ल्याउँछ, पानीबाट त्यहाँ धेरै रोगहरू आउँछ. त्यो ठाउँ सफा गर, हामीलाई केटाकेटी ए त्यो पानीको धाराको छेउमा गएर पिसाब फेर्लास् भन्नु बाजे बोजूहरूले गाली गर्नुहुन्थ्यो.
हामीले सुनेको नि त्यस्तै थियो, जस्तो धाराको छेउछाउमा पिसाब गर्यो पिसाब गर्यो भने त्यो नाग देवताले
होइन. हो भन्नुको मतलब के भने नाग भनेको साँप माछा भनेर भनेको वाटर जो एक्वाटिक प्लान्ट एनिमल्सहरू उनीहरू सफा चिजमा बस्न रुचाउँछ, फोहोरमा बस्न रुचाउँदैन. त्यसैले उनीहरूलाई संरक्षण गर भनेर भनेको हो त्यो, र अनि त्यो वरिपरि सफा राख्न लगाउँथ्यो होइन. त्यो हिसाबले तपाईँले अहिले जानुभयो भने ठाउँ ठाउँ देखिन्छ, अहिले पनि पूजाआजा गरेर सफा गर्छ. अब सफा के गर्छ थाहा छैन, पूजा चाहिँ अलिक बढी गर्छ. अब सफाको कुरो त हामीले भुल्यौँ होइन. अब त्यो किसिमबाट पारिवारिक रूपमा हेर्थ्यौँ भने होइन, अब त्योदेखि बाहेक अब हामीले नाग पूजा गर्छौँ होइन, नाग पूजा हामी एक दिन नाग पञ्चमीको दिन पूजा गर्छौँ. नागलाई भनेको त्यो भनेको एक्वाटिक एनिमल्सहरूलाई चाहिँ हामीले कन्जर्भ गर्नुपर्छ भन्ने मेसेज त हो. वर्षभरि नाग मार्ने अनि त्यसपछि एक दिन पूजा गर्ने भन्या त पक्कै होइन. त्यो त एउटा स्पेसल डे हो भन्ने छुट्याएको मात्र हो. त्योदेखि लिएर गएर चाहिँ समुदाय स्तरमा हेर्ने हो भने त्यही ढुङ्गे धारामा जसले चाहिँ यो पारिवारिक कोही बिरामी भयो भने सफा गर्न जान्छ भने, सामुदायिक स्तरमा हेर्ने हो भने अघि मैले भने सिटी नखाएको दिन ढुङ्गे धाराहरू सफा गर्छ, त्यो इनारहरू सफा गर्ने काम गर्छ. त्योदेखि बाहेक चाहिँ अनि यो ढुङ्गे धाराहरू सफा संरक्षण गर्नको लागि गुठीहरू बनाएर राखेको छ होइन. गुठी भनेर भनेको यो हाम्रो संस्कृतिको यस्तो उत्कृष्ट नमूना हो कि त्यो, कि आफ्नो छोरा नातिलाई पनि विश्वास नगरे एउटा ट्रस्ट बनाएर राखिदिएको मेरो छोरा छोरीले भोलि गर्छ कि गर्दैन, म चाहिँ अहिले त्यसको लागि बरु जग्गा छुट्याइदिउँ, त्यसको आयस्थाले अहिले हामी चाहिँ के कुराहरू छौँ भने यो सस्टेनेबिलिटीको कुराहरू छौँ, दिगोपनको कुराहरू छौँ। योभन्दा दिगोपन कहाँ जाने भनेर भनेको, योभन्दा राम्रो उत्कृष्ट नमुना दिगोपनको कहाँ हुन्छ? एउटा मन्दिरमा एउटा तोरण मात्र झुन्ड्यायो भने त्यो तोरण दसैँ पछि झुन्डिनु पर्छ भनेर एउटा दुई रोपनी जग्गा राखेर त्यसको आयस्थाले त्यो तोरण मर्मत गर्ने झुन्ड्याउने सबै काम गर्न लगाउँछ होइन। त्यस्तो खालको पानीमा पनि समुदाय लेभलमा, समुदाय भन्दाखेरि त्यो टोलको मान्छे जसले त्यो धुँगे धाराको पानी खाइरहेछ, धुँगे धाराको पानी नखाने मान्छेलाई त्यो धुँगे धारा संरक्षणमा इन्ट्रेस्ट त हुँदैन भनेपछि उनीहरूलाई इन्भल्भ गराउँदैन, आयो भने ठिकै छ तर इन्भल्भ चाहिँ गराउँदैन भने त्यो टोलको मान्छेले मिलेर गर्नु पर्यो नि। तर जब राजकुलोको कुरो आइरहेछ, कुलो ल्याएर पाटनभरि, पाटन मात्र होइन काठमाडौँमा पनि थियो, भक्तपुरमा पनि थियो, अझै पनि एक हप्तामा छ, त्यो कुलोहरूलाई सफा गर्ने कुरो त एउटा कुलोको इन्ट्रेस्ट मात्र त भएन, सरी एउटा कम्युनिटीको इन्ट्रेस्ट मात्र त भएन, विभिन्न समुदायको इन्ट्रेस्ट भएपछि सबै मिलेर गर्नु पर्यो नि त। अनि त्यो सबै मिलेर गर्ने काम एउटा समुदायलाई जिम्मा दिएर भएन भनेर अनि राज्यभरिको सबै मिलेर गर्नको लागि यो जात्रा चलायो, त्यो जात्राको लागि यो चाहिन्छ अनि त्यसपछि अल्टिमेटली ठिकै छ नेवार हो अब यो उनीहरू फेरि रमाइलो पनि गर्नु परिहाल्छ अनि जात्रामा भोज खाने आदि इत्यादि कुरो त भइहाल्छ। तर भोज खानु अगाडि गर्नुपर्ने सबै काम सिकाएको छ। अनफोर्चुनेट हाम्रो पार्ट के हो भने हामीले भोज खाने कुरा चाहिँ सम्झौँ होइन, रथ ठडाउने कुरो चाहिँ सम्झौँ तर अरूको कुरो चाहिँ हामीले भुल्यौं।
हामी यो कुराकानीलाई फेरि निरन्तरता दिन्छौँ। बरु रमाइलोसँग यहाँले यो चाडबाडलाई अझ बढी बुझाउने काम गरिरहनु भएको छ जस्तो लागिरहेछ।
काठमाडौँका सार्वजनिक खुला ठाउँमा पनि रातो मच्छिन्द्र नाथको जात्रा र पानीको सम्बन्ध, पानीको पानी भन्ने बित्तिकै पाटनको कुरा, रातो मच्छिन्द्र नाथ पाटनमा मात्रै होइन भनेर भन्नुभयो हाम्रो आजको अतिथिले। तर यो हामीले विशेष गरी मनाउने चाहिँ पाटनमा मनाउने भएको भएर र ढुङ्गे धारा कसरी बचाउने, यो जुन रातो मच्छिन्द्र नाथको जात्रा जहाँ जहाँ रोकिन्छ त्यहाँ चाहिँ नजिक पानी हुनुपर्छ र त्यो पानी चाहिँ त्यो देवतालाई चढाउनको लागि पनि ती ढुङ्गे धाराहरू संरक्षण भइरहेछन् भन्ने कुराहरू हामीले अहिलेसम्म गरिरहेका छौं।
अनि यसको विषयमा उहाँले अर्को एउटा कुरा के पनि जोड्नुभयो भने यी स्रोतहरूको संरक्षण गर्नको लागि विभिन्न चरण हुँदो रहेछ, पारिवारिक स्तरमा हामीले गर्छौं, हामीलाई रोग लागेकै बेलामा भए पनि किन नहोस्, बाध्य भएर भए पनि किन नहोस्, त्यो एउटा रहेको तरिका चाहिँ, त्यसपछि समुदाय स्तरमा गर्ने कुरा अनि राज्य स्तरमा गर्ने कुराको बारेमा यहाँले चर्चा गर्दै हुनुहुन्थ्यो।
यो विषयमा यहाँको पनि जस्तो तपाईँ पाटनै बासी हुनुहुन्छ अथवा कहीँ पनि हुनुहुन्छ भने र तपाईँले यो विषयमा जिज्ञासा, आफ्नो जिज्ञासा अथवा तपाईँसँग थप यो भन्दा धेरै जानकारीहरू छ भने हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बरहरू हुन् 5528091 र 5542245। हामीसँग हुनुहुन्छ पीएस जोशी, उहाँ यूएन हेबिटेट को कार्यक्रम प्रबन्धक हुनुहुन्छ र उहाँसँग पनि तपाईँले केही जिज्ञासा, उहाँसँग धेरै ज्ञान छ पाटनको बारेमा, ढुङ्गे धाराको बारेमा धेरै ज्ञान छ, केही जिज्ञासा छ भने पनि तपाईँ आउन सक्नुहुन्छ।
हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको रहेछ, यहाँलाई स्वागत गर्छौं हामी। नमस्कार, हामी स्वागत गर्छौं यहाँलाई खुल्ला मञ्चमा। नमस्कार, हामीसँग यतिखेर युएन हेबिटेटका हेबिटेट प्रोग्राम म्यानेजर पीएस जोशी हुनुहुन्छ, यहाँलाई हामी फेरि एकपटक स्वागत गर्छौं। नमस्कार।
नमस्ते।
हजुर, यहाँको परिचय?
मेरो मन्जुर प्रधान, ललितपुर।
हजुर, यहाँको जिज्ञासा वा प्रश्न के छ छोटकरीमा राख्नु?
पीएल जोशी, मैले पीएस जोशी होइन, उहाँबाट मैले सुनि होइन, उहाँको चाहिँ जुन भन्नुभयो त्यो एकदमै जायज कुरा हो र भइरहेको पनि कुरा हो। तर यहाँ के हो भन्दाखेरि उहाँले जुन भन्नुभयो अहिले हाम्रो गुठीहरू नासिएर गयो, खालि भोज खाने मात्र भन्नुभयो, त्यो के हो भन्दाखेरि जस्तै म सुन्दारामा, ललितपुर सुन्दारामा बस्छु होइन, हाम्रो सुन्दारामा कस्तो छ भने पाँचवटा धारा छ, ऐतिहासिक धारा, अनि हामी चाहिँ बस्ने पछि त्यसलाई प्रिजर्भ गर्नलाई, त्यसलाई संरक्षण गर्नलाई हामी टोलवासीहरूले पहिला त गुठी थियो, गुठी चाहिँ नासिएर गयो, त्यसपछि त्यो चाहिँ धेरै कालमा चाहिँ भाँसी मतलब गुठीको चाहिँ वास्तव पनि भएन, कोसँग के छ त्यो पनि हामीले थाहा भएन, त्यसो हामी टोलवासी मिलेर त्यसलाई संरक्षण गर्नुपर्छ भनेर एक वर्ष अगाडि हामीले संरक्षणको हिसाबले हामी टोलवासीहरूले हरेक घर घरबाट 5,000 रुपियाँ उठाएर हामीले दियौँ पनि त्यो संरक्षण पनि भएको छ, तर अहिले पानी आउँदैन। तर कुरा के छ भन्दाखेरि संरक्षण गर्ने बेलामा सधैँ चाहिँ टोलवासीहरू, त्यहाँको नागरिकहरू, स्थानीय वासीहरू हुन्छ, तर युज हुने बेलामा चाहिँ गैर चाहिँ नगरवासीहरू होइन, गैर चाहिँ टोलवासीहरू, हामीले एक गाडी पानी लिनु पर्यो भने त्यहाँ चाहिँ 3 घण्टा लाइन हुन्छ, त्यहाँ सबै भागमा बस्नेहरू जसले चाहिँ संरक्षणको लागि एक पैसा अथवा चाहिँ कुनै पनि श्रमदान गरेको हुँदैन उनीहरूले चाहिँ युज गर्ने, अनि संरक्षण गर्नु पर्यो भने त्यसको खर्च चाहिँ टोलवासीले दिने, यहाँ कुरा यस्तो भयो कि हुन त यो यसलाई उठाइरहन हामीले चाहिँ त्यति आवश्यक छैन, तर चाहिँ हामीले परेको पिए चाहिँ के छ भन्दाखेरि नासिएर जानु भन्दा पनि हामीले संरक्षण गर्नु हाम्रो आफ्नो कर्तव्य हो, तर त्यसलाई युज गर्न सक्ने क्षमता चाहिँ हामीमा हुनु पर्यो। तपाईँ भनौँ न बाह्र एक बजी बेलुकाको बाह्र एक बजीसम्म त्यहाँ पानी आउँदाखेरि पानी थप्नलाई हामी चाहिँ किमा बस्नुपर्छ, हामी किमा बस्नुपर्छ भन्ने मतलब चाहिँ हाम्रो संरक्षण गर्ने बेलामा हामी अग्र स्थानमा जान्छौँ।
यो समस्या त समस्या हो,
हरेक ठाउँ चाहिँ यही भइरहेछ,
हामी जोसुको जवाफ सुन्छौँ। है त धेरै धन्यवाद यो विषय उठाइदिनु भएकोमा, समस्या त समस्या हो नै। यो
मञ्जुरी यो प्रश्नको लागि धन्यवाद, र तपाईँले भन्नुभएको एकदमै सही कुरा हो। यसको यो प्रश्न यो समस्याको चाहिँ जडमा जाने हो भने हाम्रो शहरी योजनासँग सम्बन्धित कुरा हो जस्तो मलाई लाग्छ। हिजो जुन बेला मल्लकालमा लिच्छवीकालमा त्योभन्दा अगाडि जुन बेला पाटनको शहर होइन बसाल्यो, त्यो बसाल्दाखेरिको जनसंख्या र अहिलेको जनसंख्या हेर्ने हो भने स्वाभाविक रूपमा निकै धेरै छ, जुन चाहिँ हाम्रो स्रोत साधनले भ्याउन सक्ने अवस्थामा छैन, त्यसैले नै यो कम्पिटिसन भएको हो नि। र यो तपाईँले भन्नुभयो संरक्षण गर्दा हामी गर्छौं र अरूले आएर पानी खान्छ भन्दा एउटा सार्वजनिक अवस्थामा एउटा शेयर गर्ने भन्दाखेरि एउटा समस्या चाहिँ जहिले पनि त्यो रहने गर्छ। तर मलाई जहाँसम्म लाग्छ त्यहाँ जसले पानी लिन आउनुहुन्छ नि ती पानी लिन आउने अलिकति टाढाबाट आउनुहुन्छ र अलिकति नजिकबाट आउनुहुन्छ होला, तपाईँहरूकै घरमा चाहिँ बालमा बस्ने मान्छेहरू आउँछन् होला,
होइन भनेको कुरा पनि त्यही रह्यो। जस्तो भाडामा बस्नेहरूले चाहिँ
भाडामा, मेरो प्रश्न चाहिँ के हो, मेरो चाहिँ भनाइ चाहिँ के हो भने म चाहिँ मेरो घरमा बालमा राख्छु तर उसलाई पानी दिन्न तिमी जेसुकै गरेर त भन्नु भएन नि। हाम्रो टोलमा चाहिँ यदि भाडामा कसैलाई राख्छौँ भने मेरो टोलमा राख्छौँ र त्यसको आमदानीबाट हामीले कुनै किसिमको फाइदा लिइरहेछौँ भने उनीहरूको पनि त्यो स्रोतहरूमा स्वाभाविक रूपमा उनीहरूको अधिकार त रहन्छ नै। अब उनीहरूलाई कसरी सहभागिता गराउने सहभागी गराउने भन्नेतिर चाहिँ अलिकति बढी सोच्नुपर्छ होला, होइन? तर स्रोत तपाईँले भन्नुभएको छ स्रोत सहभागी नै जेसुकै गराए पनि सुन्दाराबाट आउने पानीले त्यो सबै मान्छेलाई पुग्ने अवस्था त छँदै छैन। त्यो नहुँदाखेरि चाहिँ अब यो स्रोत साधनमाथिको चाहिँ अब व्यवस्थापनको च्यालेन्ज चाहिँ अहिले आएको यो रिसेन्टली आएको च्यालेन्ज हो, हिजोको त्यो व्यवस्थापन चाहिँ पक्कै पनि होइन जस्तो लाग्छ।
भनेपछि एउटा मात्र उपाय भनेको सहभागी सबैलाई
गर्नु पर्यो, होइन? अब अर्को उपाय नै छैन, हामी
फाइदा पनि सहभागी मूलक रूपमा अगाडि लानु पर्यो,
व्यवस्थापनमा पनि सहभागी कसरी गराउने भने नयाँ तरिकाहरू सिक्नु पर्यो, किनभने यो नयाँ कुराहरू विकास भएको छ हाम्रो समाजमा।
हजुर, अब यो कुराकानीलाई त हामीले यहीँनिर रोक्यौँ होइन, तर अघि यहाँले बताइरहनु भएको थियो नि यो तीन तहमा संरक्षण गर्छौँ हामीले भन्दाखेरि हामीले पारिवारिक र सामुदायिक स्तरको त कुरा गरौँ, राज्य स्तरको थोरै मात्रै कुरा भएको थियो।
यो राज्य स्तरको कुरा गर्दाखेरि के हो भने पाटनको यदि मच्छेन्द्रनाथको जात्राकै कुरा गर्ने हो भने तपाईँले हिस्टोरिकल्ली हेर्नुभयो भने मच्छेन्द्रनाथको जुन बेला जात्रा सुरु गर्दाखेरि तपाईँले त्यो अगाडि मिङनाथको रथ पनि देख्नुहुन्छ,
सानो
है, सानो होइन, अब सानो त होइन तर त्यो मच्छेन्द्रनाथको यति ठुलो छ कि त्यो पनि सानो देखिन्छ। त्यो चाहिँ के हो के रहेछ भने सुरुमा मच्छेन्द्रनाथको जात्रा चलाउनु बेला पाटनवासीहरूको बीचमा निकै ठूलो छलफल भएको रहेछ, त्यस बेला पाँच छवटा मन्दिरको जसरी काठमाडौँमा हुन्छ विभिन्न रथ जात्रा त्यो खटहरू विभिन्न बोकेर चाहिँ जुन जात्रा हुन्छ भक्तपुरमा हुन्छ त्यसै हेर्नु पाटनमा पनि पाँच छवटा मन्दिर के अरे यो रथहरूको जात्रा हुँदो रहेछ। तर यो मच्छेन्द्रनाथको यो काम यति ठूलो भयो कि सबैले मिलेर बरु एउटा बनाऊ भनेर गरेछन्, त्यो गर्दाखेरि चाहिँ यो मिननाथको एउटा चाहिँ त्यो कुरा मानेन छन् उनीहरूले, मिननाथको जात्रा चलाउनेहरूले भने त्यो भएको हुनाले ठिकै छ मिननाथ पनि चलाउँ र किनभने मिननाथ भनेको मच्छेन्द्रनाथ भन्दा पुरानो हो पहिलाको भएको हुनाले यो दुईवटा चलाउँ भनेर अरू सबै जात्रालाई मर्ज गरेर एउटा ठूलो जात्रा चलाएको भयो। अब यो जात्राको सबभन्दा इन्ट्रेस्टिङ पार्ट अर्को के छ भने यो जात्राको रथ ढल्यो भने यो राज्यमा चाहिँ विनाश हुन्छ भन्ने खालको अनिष्ट हुन्छ भन्ने खालका कुराहरू धेरै तपाईँहरूले पनि सुन्नुभएको होला, होइन? अब अनिष्ट हुन्छ भन्दा भन्दै अस्ति गएर यो दुई तीन वर्ष अगाडि रथ ढल्यो भने होइन रथहरूले त्यही त्यो मंगल बजारको छेउमा त्यसलाई भत्काएर फेरि बनाउनु पर्ने अवस्था आयो। अब अनिष्ट के भयो अनि त्यो अनिष्टको कुरा गरेर त्यसमा के भन्छ राजा मर्छ होइन के हुन्छ भन्ने खालको कुराहरू गर्छन्। तर मैले चाहिँ अरू अर्कै खालको इन्टरप्रिटेसन छ, म गलत पनि हुन सक्छु। त्यो के हो भने यो रक यति इम्पोर्टेन्ट छ, पाटनको लाइफ लाइन हो यो पानीको व्यवस्थापन भनेको, र यो चाहिँ मच्छिन्द्रनाथको जात्रा राम्रोसँग सञ्चालन गर्ने भनेको त्यहाँको पानी व्यवस्थापन राम्रोसँग गर्ने भनेर भनेको। अनि त्यसैले यसमा चाहिँ सबै जातिलाई इन्भल्भ गरेको छ, कसलाई के गर्ने कसलाई के गर्ने, सबै जातिलाई फेरि एक ठाउँमा राखेको छ, कसैलाई पनि छोडेको छैन। अघि सुरुमा तपाईँले भन्नुभयो इभन महिलाहरूलाई पनि रथ तान्नको लागि एक दिन मौका दिएको छ, होइन, त्यो सबैलाई एक ठाउँमा ल्याउने काम गरेको छ। अनि त्यो रथ अस्ति ढल्यो ढल्यो त्यस बेला चाहिँ त्यसको लगत चाहिँ हाम्रो प्रचण्डको सरकार थियो, त्यो सरकार पनि ढल्यो, त्यसरी पनि तपाईँले बुझ्नुहुन्छ। तर सरकार त प्रचण्डको मात्रै होइन, कतिवटा ढल्यो ढल्यो, सबै ढल्यो आयो, होइन। तर त्योभन्दा पनि मूल कुरो चाहिँ त्यसको पछाडि चाहिँ के हो जस्तो मलाई लाग्छ भने, यो व्यवस्थापन यति राम्रो गर्न जरुरी छ, होइन भने यो रथ चलाउन गाह्रो छ। त्यसले व्यवस्थापन इन्ट्याक्ट हुनुपर्छ, यो व्यवस्थापन इम्प्याक्ट गर्ने, किनभने त्यो रथ ढल्यो भने हिजो चाहिँ राजा मर्छ भन्ने ऊ भन्ने राजाले त पिर गर्ने भयो, अनि उसले के भन्छ भने होइन, उसले चाहिँ मन्त्रीहरूलाई भन्दो हो कि यो रथ चाहिँ राम्रोसँग व्यवस्थापन गर है, अनि मन्त्रीलाई पनि आफ्नो जिम्मेवारीबाट कान्छ पर पर्यो कान्छ अप्ठ्यारो पर्यो भनेर भन्ने हुनसक्छ भनेर मन्त्रीले पनि तल चाहिँ एकदम राम्रोसँग व्यवस्थापनलाई हेर्थ्यो। भन्नुको मतलब सबै व्यवस्थापन चाहिँ राम्रोसँग गर्नुपर्ने बाध्यता त यहाँ क्रिएट गर्यो नि। तर अब त के भयो भने गुठी संस्थानले चाहिँ फलाने सबभन्दा लोएस्ट बिडरको हो त्यसलाई चाहिँ रथ बनाउने जिम्मा दिएपछि त्यो ढल्छ ढल्छ, किनभने यसमा व्यवस्थापनको अरू कुरो त के पनि गरिएको छैन नि। त्यो लगेर चाहिँ खालि त्यो पैसाको भरमा लिने सबभन्दा सस्तो कोले बनाइन्छ त्यसलाई जिम्मा दिइसकेपछि, भन्नुको मतलब के हो भने मच्छिन्द्रनाथको रथ व्यवस्थापन पुअर होइन कमजोर हुनुको पछाडि चाहिँ हाम्रो राज्यको चाहिँ व्यवस्थापन प्रणाली कमजोर भयो भन्नेको एउटा प्रत्याभूति चाहिँ त्यसले दिइरहेको छ जस्तो मलाई लाग्छ।
एउटा संकेत हो यही अहिले समस्या छ भन्ने बारेमा। यस बेलामा तपाईँसँग कुरा गर्नलाई हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको छ, यहाँलाई स्वागत गर्छौ। नमस्कार।
नमस्कार,
हामी स्वागत गर्छौँ यहाँलाई। हामीसँग यतिखेर युएन हेबिटेटका कार्यक्रम प्रबन्धक पीएस जोशी हुनुहुन्छ, उहाँसँग आफ्नो प्रश्न जिज्ञासा छोटकरीमा राख्न सक्नुहुन्छ। यहाँको परिचय पहिला।
हजुर,
यहाँको परिचय?
मेरो परिचय मोहनलाल श्रेष्ठ।
मोहनलाल श्रेष्ठ,
हजुर,
कहाँबाट?
म अहिले पाटनबाटै हो।
ए हजुर, प्रश्न राख्न सक्नुहुन्छ।
नमस्कार।
नमस्ते।
यहाँ अब अघि एकजना प्रधानजीले भन्नुभयो कि अब गरिब जिम्मेवारहरूले पैसा तिर्दैन के के कुरा गर्नुभयो, अब त्यहाँ सुनधारामा पानी पनि छैन, अर्को पानी पाइन्छ कहाँ पाइन्छ भने त्यहाँ ट्याङ्कीमा जमाएर राखेको हुन्छ, त्यही जागरीको छहरू त्यहाँ 30 लिटरको चाहिँ जर्किनमा लियो भने 12 रुपियाँ तिर्नुपर्ने हुन्छ पानी, अब गरिब जिम्मेवारले चाहिँ पैसा तिर्न सक्ने छैन, त्यो अलिकति सोच्नुपर्ने हो कि अब त्यहाँ होइन ल ठिक छ त्यहाँ यो पानी होइन सेवा दिनु राम्रो पैसा तिराउनु राम्रो हरेक पानी सोचे पानीको लागि कुरेर बस्नुभन्दा कमसे कम त्यो राशिले होइन त्यो सेवा दिनु राम्रो होइन त्यसमा चाहिँ धेरै राशि पनि होइन सहभागी नभएको होइन नि होइन, अब पानी नै छैन पानी छैन पानी अति महँगो हो हेर्नुहोस्
अब तपाईँ एउटा कुरा त मान्नुहुन्छ होला नि, पानी त छैन नै हो तर भएको पानीको उचित व्यवस्थापन गर्नलाई डेराबाल र स्थानीय भन्ने कुरामा चाहिँ छुट्याउन मिल्दैन होला सायद, होइन, भएको पानी उचित व्यवस्थापन गर्न त सबै मिल्नु पर्यो नि होइन र
त्यसैमा त म भन्दैछु हामी डेरावासी छ नि म पनि डेरावासी नै हो तर अब हामीले पनि अब पैसा तिरिरहेका छौँ त्यहाँ कति ठाउँमा इनार खनेर पानी जमाएर होइन सेवा दिइरहेको छ अब त्यति अब गैरवासीले चाहिँ कुनै वास्तव नगरेको त्यस्तो त्यस्तो भन्दाखेरि चाहिँ अलिकति
गुनासो केही उहाँको जिज्ञासा भन्दा नि गुनासो जस्तो लाग्यो उहाँले भन्नुभएको, यदि जस्तो उहाँले भन्नुभयो नि हामीले पनि पैसा त कुनै न कुनै रूपले दिइरहेका हौ नि यसमा हाम्रो पनि सहकार्य त छ नि भनेर भन्नु खोज्नुभएको उहाँले।
होइन अब यो अलिकति विषय चाहिँ अलिक क्लिष्ट नै छ, त्यति सजिलो सिधा जवाफ त त्यसको हुँदैन, तर मलाई के लाग्छ भने त्यहाँको टोलवासीहरूले धेरै मेहनत गरेको छ, हाम्रो मोहनलालजीले थाहा छैन होला त्यहाँबाट त्यो ढुङ्गे धाराको स्रोत कहाँ हो त्यो महान संरक्षण गर्नको लागि उहाँहरू त्यहाँका मान्छेहरूसँग लड्ने भिड्ने अहिले रिसेन्टली पनि त्यहाँ एउटा महानको छेउमा एउटा ठूलो बिल्डिङ बनाउन थाल्यो अनि त्यहाँका जनताहरू सबै उठेर गएको थियो. मलाई थाहा छैन उहाँ जानुभयो कि भएन थाहा छैन मलाई, तर त्यहाँका जनताहरू सबै गएर संरक्षण गरेको छ. त्यसैले त्यो पक्ष पनि तपाईँले नदेखिराख्नु भएको पक्ष हो, त्यो पक्ष पनि त्यतिकै महत्वपूर्ण छ. त्यसैले तपाईँले के विचार गर्नुहुन्छ भने त्यहाँका जनताले चाहिँ तपाईँलाई मात्र अलग नदिने भनेर भन्न खोजेको चाहिँ होइन, तर जहाँसम्म यो 6 रुपियाँ 12 रुपियाँको कुरा छ त्यो व्यवस्थापन गर्नको लागि उहाँहरूले लिनुभएको हुनुपर्छ, हुनसक्छ होइन. त्यो चाहिँ तपाईँले त्यो वाटर ट्रिट गरेर त्यहाँ होइन क्लोरिन राखेर केही गरेर दिने अथवा कुन किसिमबाट गर्नुभएको छ, त्यो राति खेर गइरहेको पानी चाहिँ व्यवस्थापन गरेर दिने भनेर दिइरहेको छ भने मेरो विचारमा त्यसलाई अन्यथा लिनु चाहिँ जरुरी छैन. तर पानी त सार्वजनिक भएकोले सबैले सेयर गर्ने कुरामा त दुई मात्रै छैन.
त्यसमाथि पनि यो कतिपय अवस्थामा कति पोखरी वरपरको वा कति स्रोतहरूमा त मुद्दा परिरहेको छ, स्थानीयवासीहरू मुद्दा खेपिरहेका छन् र मुद्दा लडिरहेका छन् त्यसको संरक्षणलाई होइन. त्यही भएर सायद त्यो पक्षमा पनि हेर्नुपर्छ होला. तर खुसी लाग्यो मोहन दास श्रेष्ठजीले जुन भन्नुभयो नि उहाँले पनि कहीँ न कहीँ त स्वामित्वको यो सहभागिता जनाउनु भएको महसुस गर्नु त भएको रहेछ. त्यही धेरै खुसी लाग्यो. यही बीचमा हाम्रो टेलिफोन सम्पर्कमा फेरि कोही आउनु भएको छ. स्वागत गर्छौँ यहाँलाई हामी. नमस्कार.
नमस्कार.
यहाँको परिचय.
मेरो नाम राजेन्द्र श्रेष्ठ हो. कामपा वार्ड नम्बर 12 हो मेरो ठेगाना.
हजुर, यहाँको जिज्ञासा अथवा तपाईँसँग केही जानकारी छ सुझाव?
जिज्ञासा हो भने उहाँले एउटा क्वेसन छ.
हजुर
नमस्कार.
हजुर नमस्ते. भन्नुहोस् न.
अब हजुरले भनेको सबै सुन्ने अनेको छ, अनेकोमा मेरो यो चाहिँ मात्रै छ. यो रद ढलेपछि अनिष्ट हुन्छ. अनिष्ट हुँदाखेरि यो सरकार पनि ढल्यो, त्यस्तै ढल्यो, अरू अरू ढल्यो. त्यो रद ढल्दाखेरि साँच्चै अनिष्ट हुने हो त?
मैले त्यही भन्न खोजेको तपाईँलाई अघि मैले के प्रश्न गर्न खोजेको भने रस ढलेर अनिष्ट हुने होइन.
होइन
चाहिँ के हो भने हाम्रो व्यवस्थापन कमजोर भयो भन्नेको संकेत हो. त्यसैले हामीले के सोच्नु पर्यो भने हाम्रो व्यवस्थापन ठिक गर्नु पर्यो, जनतालाई कसरी सहभागिता गराउने.
व्यवस्थापन के पनि होइन, रस ढल्यो त ब्यालेन्स भएन, बाटो यताउता भयो, ढल्यो त्यही हो नि त.
हो, तर किन ब्यालेन्स भएन भन्ने खोज्नु पर्यो.
ब्यालेन्स भएन के होइन, त्यत्रो लामो न केही गरेर ब्यालेन्स गरेको छ के छैन. अब तानेर लग्दा लग्दा लग्यो, ब्यालेन्स भएन, ढल्यो हो यो कुरा.
होइन, ब्यालेन्स नगएर ढलेको त पक्कै हो होइन, तर किन ब्यालेन्स भएन भन्न खोज्नु भयो भने त्यहाँ राम्रोसँग सुरुदेखि राम्रोसँग कालीगढहरूले काम गरेको छ कि बनेको छ कि छैन, कुराहरूसँग जोडिएको छ जस्तो.
कालीगढहरूले सोझो बाङ्गो सबै मेसिन राखेर बनाएको त होइन, यसो गर्यो. अब त्यहाँ बाटो यस्तो छ, कुनै ठाउँमा राम्रो छ, कुनै ठाउँमा यताउता छ, त्यस कारण ढल्यो. यो होइन कि यो ढलेर अनिष्ट हुने व्यवस्थासँग कनेक्सन छैन.
यसलाई सायद यसरी हेर्न सकिन्छ कि जस्तो लाग्छ है मलाई चाहिँ. यो किन भन्दाखेरि रद तान्नु भनेको देश अगाडि लानु सँगसँगै सम्बन्धित गरेर हेर्न सकिन्छ. जस्तै यो माथि एकजनाले माथि बसेर एकजना त्यो बाटो हेर्ने हुन्छ, अनि उसले संकेत दिएको अनुसार तलकोले होसे गर्ने, अरूले हैँसे गर्ने हो. त्यो माथिकोले दिएको संकेत तलकोले राम्रो हेर्न सकेन, राम्ररी पालना गरेन, एक अर्का बीचमा समन्वय भएन, खिचा पानी भयो भने यसरी हेर्न सकिन्छ.
बस्नेले यहाँ लेबल राम्रो छ कि छैन, त्यहाँ गोर्खा 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 छ कि छैन, त्यो त हेरेन, खालि बाटो मात्रै हेऱ्यो.
हजुर, धेरै धन्यवाद यहाँलाई, धेरै धन्यवाद.
अर्को कुरा हो, यो गएको हप्तामा यो बस्नुपुर क्षेत्रको त्यो भएको थियो हजुर.
हजुर,
मैले राजनीतिले मैले तिनवटा ल्याए, त्यो कार्यक्रमले भएको छ कि छैन भनेर सोध्न लागेको. आज त्यो कार्यक्रम भएन है?
होइन होइन, हामी त्यो कुरा पनि गर्छौँ. दिगम्बर श्रेष्ठसँग हामी केही बेर पछि जोशीजीसँग कुरा गर्न सकिसकेपछि यो गएको हप्ता उठेको प्रश्नको जवाब हामी फेरि गर्छौँ.
ल हस् हजुर, म यही टेलिफोनमा बसिराख्छु, म फेरि पछि डायल गर्छु.
समय दिनुभएकोमा धेरै धन्यवाद यहाँलाई.
ल धन्यवाद तपाईँलाई पनि.
हजुर, हामी फेरि पनि कुराकानीलाई निरन्तरता दिन्छौँ. यहाँले भन्नुभएको थियो नि अघि नै, मेरो एउटा सानो जिज्ञासा, जस्तो 5-6 जात्रा थिए पाटनमा, ती टाकन टुकन जात्राहरू मनाउनु भन्दा एउटा ठूलो जात्रा मनाऊ भनेर रातो मच्छिन्द्रनाथको जात्रा मनाउन शुरू गरिएको भन्ने कुरा भन्नुभयो. ती जात्राहरू पनि जसरी रातो मच्छिन्द्रनाथको लाई गाप्दाखेरि ती जात्राहरूको एउटै नै खालको उनीहरूको त्यो उद्देश्य एउटै नै थियो, जस्तो पानीसँग नै भएका जात्रा त्यसरी मिलाउन सकिने?
मेरो विचारमा त्यो नहुनुपर्छ होइन. त्यति डिएफमा त मैले त्यो प्रत्येक जात्राको एनालाइसिस गरेको छुइनँ. तर के हो भने जब तपाईँले ठूलो काम गर्नुपर्ने हुन्छ सबै सामूहिक भएर एउटा काम गर्ने हुन्छ, सबै काम गर्न सकिँदैन, त्यो इन्ट्रेस्ट चाहिँ नबाँडियोस् भन्ने हिसाबले चाहिँ त्यो चार पाँचवटालाई मर्ज गरेर एउटा जात्रा बनाएको चाहिँ उनीहरूले हुनुपर्छ। र त्यसैले यो मैले अघि पनि अलिकति इन्डिकेट गरेका थिएँ कि पाटनको जात्रा खालि काठमाडौँ पाटनको मात्र होइन कि काठमाडौँको मान्छे आएर कहिले हेर्ने होइन भक्तपुरकाहरू कता पुग्दाखेरि गर्ने भनेर यसरी इन्भल्भ गराएको चाहिँ पाइन्छ। यो चाहिँ एकदम लार्जर स्केलको भ्याली स्केलको जात्रा भएको हुनाले भ्याली स्केलको जात्रा भएको हुनाले यसले चाहिँ यो अलिक ठूलो खालको जात्रा हो।
हामीसँग फेरि कोही आउनु भएको छ, शुभेच्छुक को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार। बाबुराम के भन्नुभयो?
अतिथिजीलाई मेरो नमस्कार।
नमस्ते बाबुरामजी।
मैले चाहिँ हजुरलाई के सोध्नु लागेको छु भने नि, हाम्रो पुरानो कुरा परम्परा पहिलाउँदै जाँदाखेरि हाम्रो देशमा कति भर पनि धर्मको विकास भयो जस्तो लाग्छ कि लाग्दैन होइन? अनि हाम्रो त्यो पुरानो रथलाई चाहिँ जत्रो छ त्यत्रैमा कुदाइरहनु पर्छ भन्ने आवश्यक के हो? त्यसलाई फेरि होचो बनाउँदा पनि हुन्छ कि हुँदैन होला? अनि अर्को कुरो र हामी यो भारतमुखी धर्ममा लागेर हामी भारतकैतिर लागिरहेका छौँ कि अब हरेक मन्दिरहरू हेर्दाखेरि मठ मन्दिर हेर्दाखेरि हजुरलाई कस्तो लाग्छ पनि होइन? अब जस्तो पशुपतिमा त्यत्रो आमदानी छ, हरेक हरेक मन्दिरहरू भत्केर गइरहेको छ, हामीले धर्म त गर्छौँ तर पुरानै तरिकाले गरिरहँदाखेरि त्यहाँनिर मर्मत पनि नगर्ने, त्यहाँको आमदानी जति आफै कलप कुलप खाने अनि भत्किएपछि चाहिँ फेरि बनाउने जस्तो भगवती बालमा कति चन्दा उठाएर बनाइयो, अब यस्तै यस्तै तरिकाले अब जस्तो आमदानी भएको कुरो चाहिँ केही पनि रत्तिभर नराख्ने, सबै पेट भर्ने पुजारी र त्यहाँका भट्ट भण्डारीहरू हरेकले अब आफ्नो हक अधिकारमा पर्छ भन्दै।
तर अहिले त पशुपतिनाथको जुन भेटी हुन्छ त्यो भेटी त दिनदिनै गनेर कोष बनाइएको छ होइन, यसले समस्यामा अलिकति सहयोग पुग्ला?
अब त्यो भन्नु चाहिँ अर्को कुनै पनि आएपछि फेरि अर्कै तरिका हुन्छ, यो त्यस्तै नै हुन्छ। तर मैले भन्न खोजेको चाहिँ के भनेदेखि, अब हामीले जुन हामीले त्यो रथ तानेर लगिन्छ त्यत्रो मान्छे मरिसक्यो, अब यसमा हामीले केही सोच्ने बेला आएको छ जस्तो लाग्छ लाग्दैन हजुरलाई होइन? अब त्यसलाई अलिकति घटाएर विकसित तरिकाले लाँदाखेरि राम्रो हुन्थ्यो कि? अनि हामी पुरानै भाषामा चलिरहनुलाई यो देशको विकासमा कतिको टेवा पुग्छ हजुरलाई कस्तो लाग्छ?
बाबुरामजी प्रश्नको लागि धन्यवाद। तपाईँले एकदमै महत्वपूर्ण प्रश्न उठाउनु भएको छ, महत्वपूर्ण धेरै पक्षबाट छ तर म एउटा पक्षबाट मात्र जवाफ दिन चाहन्छु। यो रथलाई छोटो बनाउनु भन्दा गर्दै नगरे के होला? गर्दै नगर्न पनि सकिन्छ। त्यसैले हाम्रो संस्कृतिलाई हामीले लात मारेर पठाउनु हो भने यो देश भनेर बाँकी राख्ने कुरो बाँकी के रहन्छ? केही पनि रहँदैन। मेरो विचारमा यो संस्कृतिलाई नबुझेर हामीले पाश्चात्य संस्कृति जुन किसिमबाट ल्यायौं, मैले पाश्चात्य संस्कृति गलत भनेको छैन, उनीहरूको कन्टेक्स्टमा त्यो ठिक छ होला, तर हाम्रो वस्तु अवस्था अनुसार बुझेर चाहिँ यो व्यवस्थापनमा गएको भए अहिले हाम्रो देशको हाम्रो शहरको अवस्था यस्तो हुँदैन थियो होला होइन? तपाईँ चाहिँ कतैबाट माइग्रेट गरेर चुच्चे पार्टीमा आएर बस्नुपर्ने अवस्था हुँदैन थियो होला। तर यहाँभित्र भएका भाषा संस्कृतिहरूलाई संरक्षण गर्न जरूरी छैन, यो बेकारको यो पुरानो कुरो यसबाट हामी अगाडि बढ्दैनौ भन्ने हो भने हाम्रा पहिचानहरू सबै कुरो फालेर जाने हो भने हामी नेपाली पनि रहँदैनौ। र जहाँसम्म रह्यो भारतमुखीको कुरो छ, यो भारतवर्ष भनेको भारत देशको होइन, यो भारतवर्ष भनेर भन्छौँ नि हामीले जियोग्राफिकली जुन एरियाको कुरा गर्छौँ नि त्यो सबै देश हो। हिजो भारत भन्ने देश त थिएन नि त, त्यहाँ त विभिन्न देशहरू थियो, अङ्ग्रेजले आएर एउटा देश बनाइदिएको त हो भारतलाई। त्यसैले यसलाई भारतमुखी भनेर भन्नु भएन पहिलो कुरो होइन। धर्म त सबैको आफ्नो स्वेच्छाको कुरा हो, तपाईँ मान्नुहोस् आफ्नो इच्छाको धर्म मान्नुहोस्, म आफ्नो मान्नुलाई अरू कसैले मान्ला। त्यसैले तर यहाँको संस्कृतिको कुरा गर्ने, यदि तपाईँले नेपाललाई विदेशमा देखाउने कुनै कुरो छ भने यी काठमाडौँ उपत्यकाको खास गरिकन मठ मन्दिरहरू हामी संस्कृति भनेर किन देखाउँछौ? किन देखाउँछौं भने यसले चाहिँ यहाँभित्रको एउटा हाम्रो के अरे पहिचान चाहिँ त्यसले बनाइरहेको छ, त्यसैले देखाउँछौं। त्यसैले यसलाई चाहिँ यो अरू यो राजनैतिक छ नि भारतमुखी अथवा चीनमुखी अथवा के मुखी भनेर गर्नु चाहिँ मेरो विचारमा चाहिँ अलिक साँगुरो सोचाइ हुन्छ कि जस्तो मलाई लाग्छ। त्यसैले मेरो विचारमा चाहिँ के लाग्छ भने हाम्रा संस्कृतिबाट सबका सब हिजो दियो थियो त्यसै अनुसार हुबहु लागू गर्नुपर्छ, अहिले फलो गर्नुपर्छ मैले भनिरहेको छुइनँ। मैले भने त्यसमा राम्रा पक्षहरूलाई उजागर गरेर अगाडि बढाउनु पर्छ जस्तो लाग्छ। र आजभन्दा हजार वर्षभन्दा पहिला चाहिँ त्यो मच्छिन्द्रनाथको रथ चलाउँदाखेरि त्यति अग्लो रथ त्यस बेलाको टेक्नोलोजीले त्यस बेलाको प्रविधिले चलाउन सक्छ भने यो देश माथि जाने हो भने त्योभन्दा अग्लो रथ चलाउन सक्नुपर्छ, त्योहरूलाई होचो बनाउने काम चाहिँ हामी अधोगतितिर गएको हुन्छ कि जस्तो मलाई लाग्छ। धन्यवाद।
रेडियो सगरमाथा SM 102.4 MHz तपाईँले सुनिरहनु भएको छ र कार्यक्रम खुल्ला मञ्चमा हामी छौं अनि तपाईँसँगै 3 घण्टासम्म रहनको लागि छु म प्रमिला मानन्द
र म दुर्गा कार्की
अनि हामीसँग हुनुहुन्छ ह्युमन हेबिट्याटबाट आउनुभएको छ आज पीएस जोशी। उहाँलाई हामीले पद्म सुन्दर जोशी भनेर चिन्छौं। आज हामीले पीएस जोशी भनेरै सुरु गरौं कुरा सुरुदेखि नै। यो हामीले यसरी जस्तै अब अहिलेसम्ममा यात्राको कुरा गर्दाखेरि पानीसँग सम्बन्धित भनेर त भनौं अनि इनारहरूको कुरा आयो, अलिअलि पोखरीको कुरा आयो, कहीँ न कहीँ मच्छिन्द्रनाथको रथयात्रालाई एकदम दिगो रूपमा लामो समयसम्म चलाउने हो भने हामीले हामी वरपरका खुल्ला स्थानहरूको पनि संरक्षण गर्नुपर्दो रहेछ भन्ने पनि कहीँ कहीँ यसले हामीलाई संकेत गरे जस्तो लाग्यो।
एकदम ठिक हो, खुल्ला स्थानहरूको संरक्षण त अझ बढी जरूरी छ किनभने हिजोको अघि सुरुमा पनि अलिकति कुरा आएको थियो, सुरुको पपुलेसन भन्दा अहिले जनसंख्या यति वृद्धि भइसकेको छ। हिजो हाम्रो 3 तल्ले 4 तल्ले होचो चार तल्ले घर हुन्थ्यो होइन, अब त्यसमा चाहिँ 7 तल्ले 9 तल्ले काठमाडौँमा 12 तल्ले घर भइसकेको छ। भन्दाखेरि त्यही आकारमा त्यही यो अनुपातमा त खुल्ला ठाउँहरू पनि चाहियो नि, त्यसले हिजोको हाम्रो कत्रो ठूलो चोक भनेको अहिले साँगुरो लाग्न थालेको छ। मूल कारण त त्यही हो, त्यसले खुल्ला ठाउँको संरक्षणको बारेमा त दुविधा नै छैन। तर त्योभन्दा अगाडि मलाई एउटा अर्को प्रसंग जोड्न मन लागिरहेको छ, त्यो चाहिँ के हो भने यो मच्छिन्द्रनाथको जात्रा मात्र होइन, हामीसँग पानीसँग सम्बन्धित पाटनमा मच्छिन्द्रनाथको जात्रा हो होइन, तर त्योदेखि बाहेक पनि जस्तो तपाईँले हेर्नुभयो भने यो पानी र खुल्ला क्षेत्र हामी चाहिँ यो जुन भनौँ प्राकृतिक क्षेत्रको कुरा गर्यो भने प्राकृतिक क्षेत्र संरक्षण गर्ने केही चाडपर्वहरू पनि हामीसँग छन्। जसो उदाहरणको लागि बालाजुको 22 धारामा नुहाउन जाने भनेर वैशाखमा लाग्छ, वर्षमा एकचोटि भक्तपुरका मान्छे पनि 22 धारामा नुहाउन जान्छ। त्यो 22 धारामा नुहाउन जाने भनेर भनेको के त्यो पानीमा चिसो गरेर भगवानको त्यो के भन्छ पुण्य कमाउनको लागि मात्र गएका होइनन्, त्यो स्रोतको संरक्षणको लागि ती कामहरूले चाहिँ मद्दत गर्छ। त्यसो गरिकन यो मच्छे गाउँमा चाहिँ 3 वर्षमा एकचोटि चाहिँ त्यहाँ जात्रा चल्छ, प्रत्येक 3-3 वर्षमा मच्छे गाउँमा जात्रा चल्छ र त्यो जात्रामा चाहिँ त्यहाँको स्रोतको संरक्षणको कामहरू पनि हुन्छ। हामीले विभिन्न ढंगबाट जात्रालाई हेर्न सक्छौँ, मैले त्यति मात्र भन्न खोजेको, अरू पक्षहरू पनि छन्, अरू पक्ष गौण हो मैले भनिरहेको छुइनँ, तर त्यसो गरिकन अझ गोदावरीको कुरा हो भने पहिला 12 वर्ष जात्रा हुँदाखेरि त्यहाँ टेक्ने ठाउँ पनि हुँदैन गोदावरीको त्यो कुण्डको वरिपरिको ठाउँहरूमा। भन्दा यसरी चाहिँ हिजोको हाम्रो संस्कृतिले एउटा कुरा के सिकाएको छ भने यी सार्वजनिक कुराहरूलाई संरक्षण गर्नको लागि परिवार लेभलमा गर्न सक्ने परिवार लेभलमा गरौं, समुदाय लेभलमा गर्न सक्ने समुदाय लेभलमा गरौं, समुदाय लेभलभन्दा ठूलो भयो भने राज्य लेभलमा चाहिँ एउटा उपत्यका लेभलमा नै त्यो संरक्षणका कामहरू त्यसरी भएको छ। र यसले चाहिँ यो कुरालाई अहिलेको अब अहिलेको व्यवस्थापकहरूले शासकहरूले मेयरहरूले जसले सिटी म्यानेजरहरूले चाहिँ कसरी बुझिदिनुपर्छ भने त्यो उनीहरूले त्यो समुदायलाई परिचालन गर्नको लागि के कुरालाई चाहिँ उपयोग गरेको थियो थाहै नदिकन भन्दै नभनिकन मुखले नबोलिकन त्यही खालका कुराहरूलाई चाहिँ यदि राम्रोसँग बुझ्ने हो भने त्यो अहिलेका यो पब्लिक प्लेसेसहरू ओपन स्पेसेसहरूलाई व्यवस्थापन गर्न त्यतिकै सजिलो हुन्छ जस्तो मलाई लाग्छ।
यो यहाँले 3 तहको कुरा गर्नुभएको छ है, परिवारको अनि समुदायको अनि राज्य स्तरको। यो 3 तहमा अहिले हामीले देखिरहेका छौँ समस्या खाने पानीमा कस्तो छ भनेर होइन, त्यसमाथि खुल्ला स्थानहरू कसरी अहिले कम हुँदैछन् त्यो पनि देखिरहेका छौँ। भनेपछि यो कुन चाहिँ तहमा अप्ठ्यारो आएको कारणले अहिले यी समस्याहरू भइरहेको हो त?
हेर्नुहोस्, अब त्यो मलाई चाहिँ के लाग्छ भने हिजो हामीसँग जुन व्यवस्थापन प्रणाली थियो नि, जुन सोच थियो नि, त्यस बेलाको एक्सपर्टहरू भन्ने अचल एक्सपर्टहरू भन्छ नि, एक्सपर्टको रिपोर्ट भनेर भन्छ नि, हिजो मल्लकालको लिच्छवी कालका एक्सपर्ट भनेको तान्त्रिकहरू हुन् होइन, तपाईँले त्यो तन्त्रका आदि इत्यादि विद्याको कुरा छोडिदिने हो भने उनीहरूले एकदम साइन्टिफिक कुराहरू गरिरहेका छन् र त्यो उनले व्यवस्थापन गर्ने एक्सपर्टहरू ती काम गर्थ्यो भने अहिले आएर हाम्रो एक्सपर्टहरू भने को हुन् भन्दाखेरि विदेशमा पढेर आएको अथवा वैदेशिक ज्ञानबाट चाहिँ ओतप्रोत भएका मान्छेहरू चाहिँ एक्सपर्ट भनेर भन्छौ। मेरो चाहिँ रिक्वेस्ट त के हो भने उहाँहरूले बाहिर पढेर आएर चाहिँ गलत भयो भने मैले भनिरहेको छैन, हुनु चाहिँ के पर्यो भने यहाँको लोकल हिजो हामीले जुन कुराबाट सिकेर जानेर आएका छौं त्यो कुरालाई पनि फेरि पनि त्यसलाई पनि सिकेर प्रयोग गरौं, त्यो प्रयोग गर्नु हो भने यो व्यवस्थापनको कुराहरू चाहिँ राम्रैसँग अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ। त्यसैले यो व्यवस्थापनका म्यानेजमेन्टका कुराहरू हामीसँग भएका म्यानेजमेन्टका कुराहरूलाई पनि सिकौं, त्यसलाई पनि प्रयोगमा लिएर आउँ, न कि त्यो वैदेशिक त्यो भनौँ न पाश्चात्य त्यो ज्ञानले मात्र ओतप्रोत भएर चाहिँ यहाँको हामीले व्यवस्थापन गर्न सकिन्न, त्यसै कारणले धेरै कुराहरू बिग्रेको जस्तो मलाई लाग्छ।
भनेपछि यो तिनै तहमा लागू हुने कुरा भयो,
एकदम तिनै तहमा लागू हुन्छ। र अनि त्यो मात्र होइन, अनि थप अर्को कुरा पनि के भने हिजोको समाज त होइन, हिजोको टुल्स त्यो तरिकाबाट त आजको सहर व्यवस्थापन हुँदैन, हिजोबाट त सिक्ने मात्र हो, हिजोमा फर्कने होइन इतिहासमा फर्कने कुरा मैले गरिरहेको छुइनँ, हिजोबाट सिक्ने हो तर आजको कन्टेक्स्टमा त्यसलाई एकदम ब्रिलियन्टली चाहिँ लागू गर्ने कुरो महत्वपूर्ण हुन्छ।
एउटा प्रयास हामीले पनि यही गरेका हौ होइन, हामीले यहाँलाई निम्त्याएका छौं, तर के तपाईँले यस्तै कुरा गर्नको लागि धेरै रेडियोहरूमा धेरै टेलिभिजनहरूमा पत्र पत्रिकाहरूमा यस्तै कुरा गर्ने मौका कतिको पाउनुहुन्छ?
पाएको छु, दुई चारचोटि कुराकानी भएको छ। अब खास गरिकन म इन्जिनियरिङ अध्ययन संस्थानमा पढाउँछु पनि, मेरो विद्यार्थीहरूको बीचमा पनि मैले अलि राम्रैसँग यो राख्ने काम पनि गर्छु होइन, त्यतिदेखि बाहेक समुदायको बीचमा पनि म काम गर्छु। अघि सुन्दाराको साथीले भन्नुभयो, त्यो सुन्दाराको मलाई इतिहास सबै थाहा थियो, त्यो त्यहाँको समुदायले कति दुःख गरेर त्यो पानी ल्याएको छ, को कोसँग झगडा गरेन, पाटन औद्योगिक क्षेत्रदेखि लिएर त्यहाँ के भएको छ होइन, त्यो सबैसम्म एक किसिमबाट एउटा विद्यार्थीको हिसाबले चाहिँ सहभागी हुने कोसिस चाहिँ छ होइन, म एक्सपर्ट त्यो हिसाबले चाहिँ होइन, तर सामान्यत यी कुराहरू ज्ञान राख्ने र यसलाई प्रचार प्रसार गर्नुपर्छ भन्ने पक्षमा म छु।
जति धेरै जस्तो यहाँले भन्नुभयो नि, जति धेरै यी कुराहरू मानिसमा पुग्नुपर्ने थियो विभिन्न माध्यमबाट होइन, त्यति धेरै पुर्याउन तपाईँले सकिरहनु भएको छ, जस्तो अहिले भने जस्तै रेडियोहरूले टेलिभिजनहरूले यी कुराको लागि सम्पर्क गर्छन्
गर्नुहुन्छ, कहिलेकाहीँ गर्नुहुन्छ, त्यसलाई कति पुग्छ कति अपुग भन्ने होइन, सबैको आफ्नो प्रायोरिटी हुन्छ, सबैले एउटै विषय मात्र बोकेर त हिँडिरहेको हुँदैन, सबै प्रायोरिटी हुन्छ, तर अझ अलिकति बढी प्रचार प्रसार गर्न सक्यो भने खास गरिकन समुदाय लेभलमा हामीले एउटा पाटनमा के गरेका थियौँ भने पाटनमा चाहिँ हामीले कुरा गरेको थियौँ, त्यो समुदाय लेभलमा चाहिँ एउटा खालको प्रशिक्षित गर्ने ओरिएन्टेशन दिने काम गरेको थियो, त्यसले धेरै सहयोग गरेको थियो, त्यस्तै खालका कार्यक्रमहरू अझ बढी उपयोगी हुन्छ जस्तो मलाई लाग्छ।
यहाँले भन्नुभयो नि जस्तो जुन अलिअलि त आउँछ, जुन मात्रामा आउनुपर्ने हो त्यो अझै पनि यहाँले भन्नुभयो, जस्तो पाटनको जुन सुन्दाराको कुरा गर्नुभयो, कति त्यहाँ झगडा गरेर कसरी त्यो धारालाई बचाइरहने अथवा त्यहाँ पानी आइराख्ने, यस्ता खालका विषयवस्तुहरू ल्याउन संचार माध्यमले अझै कस्तो खालको भूमिका निर्वाह गर्न सक्छन् र कस्तो कुराहरू छन् जो चाहिँ आउन जरूरी छ जस्तो लाग्छ यहाँलाई?
मलाई के लाग्छ भने संचार माध्यमहरूले कुरा नल्याएको होइन, ल्याएको छ, तर कहिले काहीँ छ नि कतिपय चाहिँ त्यो रूढिवादी सोचहरू त्यस्ता खालका कुराहरूलाई पनि चाहिँ त्यो अलिकति व्याख्या नगरिकन अलिकति विश्लेषण नगरिकन हुभयो ल्याउँदाखेरि त्यसले मिसइन्टरप्रेट हुन सक्ने सम्भावना पनि केही छ, त्यो पक्ष पनि ध्यान दिनुपर्छ र अझ बढी छलफलमा ल्याउनु त स्वाभाविक रूपमा आवश्यक छ, किनभने शहरी मुद्दा चाहिँ प्राय जसो शहरहरू चाहिँ त्यति धेरै समाचार माध्यमको पनि संचार माध्यमको पनि सरकारको पनि प्रायोरिटीमा परेको छैन, शहरी मुद्दाहरू शहरका क्लिष्टताहरूलाई चाहिँ अझ बढी उजागर गर्नुपर्छ, यो पानी अथवा यो ओपन स्पेसको मात्र कुरा होइन, ओभरअल रूपमा चाहिँ यो शहरी व्यवस्थापनका कुराहरू पछाडि परेको छ। अब एउटा चाहिँ खुसी लाग्दो कुरा के छ भने हिजो भर्खर हाम्रो चाहिँ यो नेपालमा शहरी विकास मन्त्रालय भनेर स्थापना भएको छ र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले नै त्यो मन्त्रालय हेर्ने भनेर जुन भन्नुभएको छ त्यसले चाहिँ राज्यको अलिकति अब शहरी क्षेत्रमा पनि ध्यान गएको भन्ने चाहिँ प्रष्ट देखिन्छ होइन, उहाँलाई एउटा धन्यवाद पनि दिन चाहन्छु र यो क्षेत्रमा चाहिँ अलिकति विचार गर्नु पर्यो, किनभने काठमाडौँ उपत्यकाको पर्टिकुलरली कुरा गर्ने हो भने अस्तिको जनसंख्याको जनगणनालाई के भन्छ भने नेपालमा भएको शहरी जनसंख्याको 50% भन्दा बढी मान्छे काठमाडौँ उपत्यकामा बस्छन् भन्दाखेरि यसको व्यवस्थापन कति चुनौतीपूर्ण छ भन्ने कुराहरू त्यसबाट देखिन्छ।
जुन यहाँले यी कुराहरू आवश्यक छ भनेर भन्नुभयो, सानो प्रयास हामीले पनि अहिले थालेका छौं र अब हामी फेरि अघि दुर्गाजीले शुरूमै भन्नुभयो हामी तरूण अवस्थामा पुगेका छौं भनेर, आउने दिनहरूमा वर्षहरूमा अझ यसलाई सशक्त रूपले हामी पनि अगाडि लाने प्रयास त गर्नेछौ, तर आज यति धेरै हामीलाई जानकारीहरू उपलब्ध गराइदिनु भयो, साथै रातो मछिन हामीले नाथको रथयात्रालाई यसरी हामीले कहिले पनि हेरेका थिएनौँ योभन्दा अगाडि, तर यो नयाँ किसिमले हेर्ने नयाँ आयाम दिनुभयो त्यो चाडलाई लिएर, यसप्रति हामी धेरै आभारी छौँ अनि यसका लागि। अनि साथै आज एकदमै गाह्रो दिन हो, बन्दको दिनमा हिँडेरै भए पनि हाम्रो स्टुडियोसम्म आइदिनुभयो,
हजुर
तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद यो विषयलाई उचालेको। तर मैले यो नयाँ आयाम दिएको होइन, खालि भइरहेको कुरालाई अलिकति व्याख्या मात्र गरेको हो, तर त्यो हिसाबले म त्यो यो विषयको एक्सपर्ट पनि होइन, एउटा विद्यार्थीको हिसाबले बुझ्नुहोला। र यो विषयलाई अझै बढी यस्तै खालका, यो मात्र होइन अरू छन्, अरू थुप्रै विषयहरू छन् शहरी व्यवस्थापनमा चाहिँ हिजो भएका कुराहरू, ती व्यवस्थापनका अरू पक्षहरूलाई पनि उजागर गर्ने तपाईँहरूले स्वाभाविक रूपमा झन् अब अहिले भर्खर भन्नुभयो तरुण हुनुभएको छ होइन, अब जोस जाँगरले अझै यी विषयहरू उचाल्नु नै हुनेछ, मेरो शुभकामना पनि छ त्यो हिसाबले पनि, र तपाईँहरूलाई पनि यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद छ।
अझै धेरै धन्यवाद। हामी अझै पनि कार्यक्रम खुल्ला मञ्चमै छौं अनि खुल्ला मञ्चमा हामी अरू थुप्रै कुराहरू गर्न त बाँकी नै छ तपाईँसँगै। अनि फेरि अघि हामीले यहाँलाई बताएका पनि थियौं दिगम्बर श्रेष्ठसँगको कुराकानी पनि हामी लिएर फेरि आउनेछौ। दिगम्बर श्रेष्ठसँगको जिज्ञासा पनि हामी तपाईँले जुन अस्ति व्यक्त गर्नुभएको थियो त्यसको बारेमा पनि हामी चर्चा गर्ने नै छौं। अहिले हामीले जुन कुराकानी गर्यौं यो इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप फोर्ड फाउन्डेशन सोशियल साइन्स बाहर रेडियो सगरमाथाको संयुक्त प्रस्तुति हो। यो प्रस्तुतिलाई आज हामीले यहीँ सकायौं, अर्को मंगलबार फेरि अर्को विषयवस्तु लिएर आउने त बाँकी नै छ। आजको लागि यो बहस मात्रै हामीले यहाँ रोकेका हौं। कार्यक्रम खुला मञ्च अझै बाँकी छ, रेडियो सगरमाथा सुन्दै गर्नुहोला।